تفسیر دیکھتے ہیں آیت نمبر 30 سے. اولم یر الذین کفروا ان السماوات والارض کانتا رتقا کانتا رتقا فتفقناهما وجعلنا من الماء كل شيء حي حي افلا يؤمنون وجعلنا من الماء كل شيء حي افلا يؤمنون. کیا کافروں نے اس بات پر غور نہیں کیا کہ آسمان اور زمین آپس میں گڈ مٹ تھے, پھر ہم نے انہیں الگ الگ کیا اور ہر جاندار چیز کو پانی سے زندگی بخشی, کیا پھر بھی یہ لوگ اللہ تعالیٰ کی خلاقی پر ایمان نہیں لاتے؟ یہاں سے سبق کا آغاز ہے. ہم دیکھ رہے ہیں کہ سورۃ الانبیاء مکی دور کی سورت ہے جس میں مختلف طریقے سے لوگوں کو ہدایت کی طرف بلایا جا رہا تھا اور مظاہر کائنات پہ تدبر کی دعوت دی جا رہی تھی. اسی میں سے اب ایک چیز آسمان و زمین کی پیدائش کے بارے میں فرمایا, اولم یرا, کیا نہیں دیکھا. انداز ہے متوجہ کرنے کا, توجہ دلانے والا انداز ہے. کیا نہیں دیکھا, کیا غور نہیں کیا اس پہ, کس نے؟ الذین کفروا, ان لوگوں نے جو کفر کرتے ہیں. یہاں دیکھیے گا کہ لفظ کفروا آیا ہے, مشرکون نہیں آیا. بیکاز کیوں؟ کہ یہ وہ لوگ ہیں جو اللہ کی ذات کو ہی نہیں مانتے, ایتھیسٹ, اگنسٹک یا دہریہ قسم کے لوگ, یعنی وہ لوگ جو اللہ تعالیٰ کو نہیں مانتے, وہ تو بطور خاص اس سے مراد ہیں ہی. اور یہ جو دیکھنا ہے اس سے مراد رؤیت عینی نہیں ہے بلکہ رؤیت قلبی ہے, دل سے. یعنی آنکھوں سے تو ہر ایک دیکھتا ہے, یہ کیسے ہو سکتا ہے کہ کوئی اس دنیا میں چلے پھرے اور آسمان کو نہ دیکھے, زمین کو نہ دیکھے؟ بلکہ اس سے مراد ہے غور و فکر کرنا. کیا انہوں نے نہیں جانا؟ کیا انس سماوات والارض, بے شک آسمان اور زمین, کانتا, دونوں تھے. کانتا, کانت سے تثنیہ کا صیغہ ہے اور مؤنث کے لیے کانت ہے, کانا سے کانت اور کانت سے کانتا تثنیہ اس کا, یہ دونوں ہیں. کانتان تھا اصل میں لفظ, نون گر گیا. تھے دونوں رتقا, آپس میں ملے ہوئے. رت کا لفظ ہے یہاں, پھر اس کے آگے اگلا لفظ دیکھیے, تھوڑا پڑھنے میں مشکل لگے گا آپ کو, لیکن پہلے تھے رتق, پھر کیا کیا؟ ففتقناہما, تو ہم نے جدا کر دیا ان کو. دو لفظ ہیں یہاں, رتق اور فتق, ملتے جلتے لفظ ہیں, صرف ایک لفظ کے فرق سے معنی بالکل فرق ہو گیا. رتق کہتے ہیں دو چیزوں یا کئی چیزوں کا مل کر جڑنا, چسپاں ہو جانا, جیسے کہتے ہیں نا متلاصق, چپکا ہوا. دو چیزیں اگر آپس میں جڑی ہوتی ہیں تو وہ فیلنگ آتی ہیں, اور اس کے معنی بند کرنے کے بھی ہوتے ہیں. جبکہ فتق اس کا اپوزٹ لفظ ہے, اس کا معنی ہوتا ہے ایسی ملی جلی اور جڑی ہوئی چیزوں کو الگ کر دینا, کھول دینے کے معنوں میں. تو گویا کی سائد سے کیا پتہ چل رہا ہے کہ آسمان اور زمین دونوں پہلے ملے ہوئے تھے, پھر ہم نے ان دونوں کو الگ کر دیا. اس سے کیا پتہ چلتا ہے یا اس سے کیا مراد لی گئی ہے؟ اس کے بارے میں بہت ساری باتیں ہوئیں اور سائنس نے بھی اس بارے میں کچھ ایسی چیزوں کو ہمارے سامنے رکھا, جیسے بگ بینگ تھیوری, آپ نے نام سنا ہوگا, کہ جس کے مطابق یہ زمین یا دنیا, یہ کائنات پہلے ایک ماس تھی, بالکل ایک جیسے کہہ لیجئے کہ مٹی کا گولا, پھر اس کے بعد یہ الگ ہوا اور پھر زمین زمین بن گئی, آسمان آسمان بن گئے, واللہ عالم. لیکن ہمیں تو اتنی بات سمجھ میں آتی ہے کہ یہ کائنات جو بنی ہے ایک پورے منصوبے کے ساتھ بنی ہے, کوئی بائی چانس نہیں, کوئی اس کے اندر ایسی چیز نہیں ہے کہ بس سوچا کچھ تھا اور بن کچھ اور گیا, اور اتفاق سے, جیسا کہ بعض لوگوں نے یہ چیزیں رکھیں کہ جی ایک دم مادہ ٹھنڈا ہوا, پھر کچھ پہاڑ بن گئے, کچھ گیسز بن گئیں, کچھ دس اینڈ دیٹ. یہ خود کو تسلیاں دینے والی بات ہے, دنیا کی کوئی ایک چھوٹی سی چیز خود نہیں بنتی, تو اتنی بڑی کائنات خود کیسے بن جائے گی؟ اس کو یقیناً اللہ تعالیٰ نے بنایا, کیونکہ اس کی دلیل آگے آ رہی ہے, یہ آیت پوری ہوگی اگلی آیت کے ساتھ, پھر ہم ان تینوں کو جمع کر کے جو بات سمجھ میں آتی ہے اس کو دیکھیں گے. فرمائے وجعلنا من الماء كل شيء حي, اور ہم نے پانی سے ہر چیز کو زندگی بخشی. یہ دوسری قابل توجہ بات ہے اس آیت میں کہ پانی سے ہر چیز کی تخلیق کی. اس کا کیا مطلب ہے؟ پہلی بات یہ کہ ہر وہ چیز جس میں زندگی کے آثار پائے جاتے ہیں اس کی زندگی کا سبب پانی ہی ہوتا ہے، مثلا نباتات، حیوانات وغیرہ، اور ایسی تمام چیزیں پانی کے بغیر زندہ نہیں رہتی. ایک تو یہ مطلب ہوا. دوسرا اس کا مطلب کیا ہے کہ ہر جاندار کو پانی سے پیدا کیا، یعنی کائنات کی ہر چیز پانی سے پیدا کی گئی. جیسے کہ آگے آپ پڑھیں گے جا کے، وَاللَّهُ خَلَقَ كُلَّ دَابَّةٍ مِّمَّا، اور اللہ تعالیٰ نے پانی سے پیدا کیا ہر چلنے والے کو. ہر چیز کو اللہ تعالیٰ نے پانی سے پیدا کیا. تو اس سے کیا پتہ چلتا ہے؟ کہ اللہ سبحانہ تعالیٰ نے کائنات کی ہر چیز کو پانی سے پیدا کیا. تو اس سے کیا مطلب ہے کہ جب تک کسی چیز میں پانی رہتا ہے وہ چیز زندہ رہتی ہے. پہلے کا تو یہ مطلب تھا، لیکن اس کا مطلب یہ ہے کہ کسی چیز کی پیدائش میں پانی کا گہرا دخل ہوتا ہے، پانی کے ساتھ ہر چیز بنی ہے. پہلا جو معنی تھا اس کے اندر بننے کے بعد اس میں پانی رہنے کی بات تھی، لیکن اگر اس دوسرے معنی کو دیکھیں تو اس سے مراد کیا بنتا ہے کہ ابتدا ہی پانی کے ساتھ ہوئی. یہ چیز بھی سمجھ میں آتی ہے. پھر آگے دیکھیے، مثلا آپ دیکھیے کہ انسان اب بنا تو مٹی سے ہے نا، لیکن مٹی کو گوندھنے کے لیے پانی کی ضرورت ہوئی. اور آج کے انسان کو دیکھ لیجئے تو ہر انسان نطفے سے پیدا ہوتا ہے، اور نطفہ مٹی سے آتا ہے، مٹی سے پھر ایک پورا سرکل چلتا ہے نا. ٹھیک ہے، ایک تیسرا مطلب بھی ہے کیا، کہ تمام موجودات میں پانی کا عنصر شامل ہوتا ہے. صحیح روایت میں آتا ہے کہ دنیا میں ایک وقت ایسا تھا کہ جب صرف پانی ہی پانی تھا اور اس پر اللہ تعالیٰ کا عرش تھا، پانی کے علاوہ کوئی دوسری چیز موجود نہیں تھی. پھر ہر طرح کی تخلیق کا آغاز پانی سے ہوا، حتیٰ کہ جمادات میں بھی پانی کا کچھ نہ کچھ حصہ موجود ہوتا ہے جس کی وجہ سے وہ آپس میں جڑی ہوتی ہیں، اور اگر اس سے پانی کو ختم کر دیا جائے تو وہ ریزہ ریزہ ہو جائیں گی. تین معنی ہم نے دیکھے. پہلا معنی ہم نے کیا دیکھا، کہ کچھ چیزیں ایسی ہیں جو پانی کے بغیر زندہ نہیں رہتی. دوسری بتائی گئی کہ براہ راست تو پانی نہیں لیکن ایز اے سائڈ مٹیریل یوز ہوا، جیسا کہ انسان کی پیدائش میں. اور تیسری چیز بتائی گئی کہ جب دنیا بنی تھی تو ابتدا میں پانی تھا، اور اسی پانی کی بیس پہ ہر چیز بنی. اس کے علاوہ اگر آپ دیکھیں تو اس کا ایک سمپل معنی بھی ہو سکتا ہے. زمین پر بارش ہوتی ہے، چشموں کا پانی ہے، اسی سے سبزہ اگتا ہے، اسی سبزے کو کھاتے ہیں تو مخلوقات زندہ رہتی ہیں. انسان اگر خوراک کھاتا ہے تو اسی سے نطفہ بنتا ہے، اس میں بھی پانی موجود ہوتا ہے. تو واللہ عالم، لیکن اللہ تعالیٰ نے یہ بات بتا دی کہ ہر چیز پانی سے بنی ہے. بعض روایات میں یہ بھی آتی ہے بات کہ فرشتے بھی پانی سے بنے، کہ حضرت جبرائیل علیہ السلام ہر دن اپنے پروں کو جھاڑتے ہیں اور اس میں سے 70,000 پانی کے قطرے نکلتے ہیں، اور ہر قطرہ بعد میں فرشتے کی صورت میں ڈھل جاتا ہے. افلا یومنون، کیا پھر تم ایمان نہیں لاتے؟ تم نہیں جانتے وہ کیسا رب ہے، کیسے پیارے پیارے کمالات دکھا رہا ہے؟ تمہیں کیوں یقین نہیں آتا؟ تم اس مالک کو کیوں نہیں دیکھتے؟ اس کی خلاقیت کو دیکھو، اس نے تمہارے لیے کیا کچھ نہیں کر دیا، تمہیں اتنی نعمتیں دیں، تم اس کو ہی نہیں مانتے، یا اس کو نہیں مانتے یا اس کی بات کو نہیں مانتے. تمہیں ہو کیا گیا ہے؟ تمہیں سمجھ کیوں نہیں آتی؟ تم اس کائنات پہ جتنا غور کرو گے تمہارا سر جھکتا جائے گا، تمہاری عقل چھوٹی پڑے گی، اور تم اپنے رب کی اس کائنات پہ تدبر کر کے اس رب تک پہنچ جاؤ گے. جس طرح اللہ کا یہ کلام ہمیں اللہ تعالیٰ کا قرب دیتا ہے، اسی طرح اس کائنات میں تدبر کرنے سے بھی اللہ تعالیٰ کی محبت آتی ہے. اسی کا نام سائنس ہے. لیکن اگر سائنس کو انسان اللہ سبحانہ تعالیٰ کو سامنے رکھتے ہوئے یا اس کے تناظر میں سمجھے گا تو میرا خیال ہے کہ پھر تو ہر سائنٹسٹ جو ہے وہ دنیا کا سب سے زیادہ اللہ تعالیٰ سے ڈرنے والا بندہ بن جائے. کتنی کائنات کے اندر آپ دیکھیے بڑی بڑی چیزیں ہم جب دیکھتے ہیں، آسمانوں پہ تو غور کرنے کی دعوت دی جا رہی ہے نا، تو آپ دیکھیے کہ کبھی آپ غور کریں. ایسی میں کیفیت ایک محسوس کر رہی تھی کہ आसमान देखा तो मैंने सोचा इतना बड़ा आसमान है, फिर मैंने तसव्वुर में अपने आप को किसी दूसरे शहर में महसूस किया, फिर दूसरे मुल्क में, तीसरे में। आप देखें कि आप जहाँ भी बैठी हुई हैं, अगर आप वहाँ अपने आसमान को देखें, फिर आप दूसरे किनारों पे अपने मुल्कों में देखिए, वहाँ भी यही आसमान है। फिर दुनिया का कोई तीसरा कोना, जहाँ तक अभी तक आप घूमे हैं, सोचिए ज़रा, एक पूरा साइकिल बनाए अपनी माइंड में, और फिर सोचें कि सारी दुनिया के ऊपर एक ही छत है और उस छत पे मेरा मालिक है। इतनी बड़ी छत बनाई, यकीन करें कि मेरे ज़ुबान से बेसाख्ता निकल गया, अल्लाह तू कितना बड़ा है, अल्लाह हम तुझे नहीं मानते, तेरा हुक्म नहीं मानते, तुझे डिनाई करते हैं, तेरे हुक्म की बात हमारी नज़र में कोई अहमियत नहीं है। खुद बहुत सर झुक जाएंगे, ज़ुबानें गुंग हो जाएंगी, और इंसान अपने आप को मक्खी की नोक पे लगा हुआ एक छोटा सा ज़र्रा उससे भी छोटा समझेगा। असल में तो तौहीद सिखाई जा रही है, वजालना फिल अर्दी रवासी अंतमीद अबिहिम, और हमने इस ज़मीन में पहाड़ बनाए ताकि वो इन्हें लेकर हच गोले न खाए, हिलने न लगे। वजालना फीहा फिजाजन सुबुला, फिर ऐसे ही नहीं किया कि सिर्फ पहाड़ ही बना दिए, बीच में कुशादा रास्ते बना दिए ताकि लोगों को रास्ते मालूम हों, लअल्लहुम यहतदून, रास्ते भी रहें। उस मालिक को पता है मेरे बंदे को क्या ज़रूरत है। अल्लाह ताला ने ये सब कुछ बना के इंसान को यहाँ बसाया, ज़मीन, पहाड़। अगर ये पहाड़ ना होते तो ज़मीन हिलती रहती। आप देखिए कि आज ग्लोब को देखते हैं तो आपको गोल दिखता है ना, और आज ये नज़रिया भी आम है कि ज़मीन गोल है, फुटबॉल है। आप एक सोच लें चीज़, अब आप एक फ़ुटबॉल को कहीं ठहराने की कोशिश करें, हो सकता है अगर सीधा पड़ा हुआ बग़ैर हरकत के तो वो ठहरा रहे, लेकिन आप जिस चीज़ के ऊपर फुटबॉल को रखते हैं उसको नीचे से हिलाना शुरू करें, ज़मीन हिल रही है ना एक्सेल के गिर्द, दो तीन गर्दिशें चल रही हैं हमारे इर्द गिर्द, हमें पता चलता है। इस वक्त महसूस करें ज़रा, आपको लग रहा है आपकी ज़मीन हिल रही है? कतन नहीं। आप जहाज़ में बैठते हैं, गाड़ी में बैठते हैं, आपको हचकोले लगते हैं, आपको फीलिंग आती है, तो क्या इस बहुत बड़े एक जहाज़ पे हम सब नहीं बैठे हुए? कैसे ये चीज़ हमें हिलाए हुए? आप फुटबॉल लें और उसके ऊपर एक छोटी सी प्लेट रखना चाहें, देखिए प्लेट किधर जाती है, इधर लुढ़केगी, उधर लुढ़केगी। ये ज़मीन भी लुढ़कती, अल्लाह ने इसको पहाड़ों की मेखों से गाढ़ा हुआ है। ये पहाड़ जितने ऊपर दिखते हैं ना, इतने अंदर हैं, जैसे नेल का कुछ हिस्सा बाहर और कुछ अंदर होता है। वरना तो हम इधर जाते, खाना पकने के लिए रखते और वो लुढ़क जाता और पतीली पूरी की पूरी उलट के पड़ जाती वहाँ। कदम कहीं रखते गिरते कहाँ। उस मालिक को कितना ख्याल है बंदे का, उसने इतनी खूबसूरत दुनिया बना दी और उसके बावजूद भी वमा कदरुल्लाह हक्का कदरी, लोगों ने अल्लाह की कदर नहीं जानी जैसा कि हक था उसकी कदर का। आज भी अगर रब की कदर आ जाए ना, तो कभी नाफरमानियाँ करने का इंसान सोच भी नहीं सकता, मुमकिन ही नहीं है। ये नाफरमानियाँ कब होती हैं? जब उसकी कदर नहीं है। वजअलना समा सक़फ़ महफूज़ा, और हमने आसमान को एक मजबूत छत बनाया, महफूज छत बनाया। वहुम अनायातिहा मोरिदून, फिर भी लोग अल्लाह की निशानियों की तरफ तवज्जो नहीं करते। इतना कुछ हमने कर दिया, इसके बावजूद लोगों का हाल क्या है गौर नहीं करते। अल्लाह ताला ने कैसे पहाड़ रखे, कैसे यहाँ से रास्ते बना दिए, एक जगह से दूसरी जगह जाएं, अपनी माश के फ़ायदे की चीज़ों पे पहुँचें, अपने रब का कुर्ब पाएं, लेकिन लोग हैं कि इन चीज़ों पे गौर ही नहीं करते। आसमान को देख लो तो महफूज छत है, कैसे खैमे की तरह और कुब्बे की तरह हमारे सर पे महफूज है, कौन है जिसको रोक रहा है? अगर आसमान ज़मीन पे गिर जाए, सारी ज़मीन का निज़ाम तहोबाला हो जाए। सूरह हिजर आयत 17 में भी आता है, वहफिस ना हम इन कुल्ली शैतान रजीम, और हमने इसकी हिफाजत की हर शैतान मरदूद से। हमारी छतें कितने साल रह सकती हैं? मजबूत से मजबूत छत कितने साल रहती है? हर एक देख सकता है, और अल्लाह की छत बनी हुई छत सैकड़ों साल हो गए उसी तरह है, महफूज है ना। और सूरत अल मुल्क में भी तो यही कहा ना, فرج البصر كروتين ينقلب اليك البصر خاسيا وهو حسير. دوبارہ نظر ڈال لو, تمہاری نظر تھک کے واپس آ جائے گی, لیکن ما ترا فی خلق رحمان من تفاوت, تم رحمان کی اس بناوٹ میں کوئی شگاف, کوئی جھول, کوئی کمی نہیں پاؤ گے. اتنی محفوظ, اتنی خوبصورت چھت اس نے بنا دی, توجہ نہیں کرتے, غور نہیں کرتے. کوئی ہے جو اس کو پیدا کر رہا ہے, کوئی ہے جو اس کو چلا رہا ہے, پھر بھی نشانیاں مانگتے ہو, پھر بھی کہتے ہو کوئی معجزہ دکھاؤ, پھر بھی کہتے ہو یہ نہیں تو وہ نہیں. تمہارے اندر سمجھ ہے ہی نہیں, ورنہ تمہاری زبانوں پہ یہ مطالبے کبھی نہ آتے. اس کی تو اور بھی کارستانیاں ہیں. وَهُوَ الَّذِي خَلَقَ اللَّيْلَ وَالنَّهَارَ وَالشَّمْسَ وَالْقَمَرَ كُلٌّ فِي فَلَقٍ يَسْبَحُونَ. وہی تو ہے جس نے رات اور دن, سورج اور چاند کو پیدا کیا, یہ سب سیارے اپنے اپنے مدار میں تیر رہے ہیں. یہ سب کچھ مداروں میں تیر رہا ہے. بڑی بڑی کائنات کی چیزیں ہیں. رات کا دن میں بدلنا, دن کا رات میں بدلنا, سورج چاند اور سب کچھ کتنے سیٹ سسٹم سے چل رہا ہے. رات آرام کے لیے, دن معاش کے لیے, سورج روشنی کے لیے, چاند رات کی ٹھنڈک کے لیے. اللہ تعالیٰ نے ایک ایسا حساب بنا دیا تاکہ تم سارے حساب کر لو کیسے یہ سارے معاملات ہو رہے ہیں. رات کا دن, سالوں کا, مہینوں کا حساب ہوتا ہے. اگر یہ حساب ہی نہ ہوتے تو ہمارا حال کیا ہوتا. اب دیکھیں کہ اگر صرف ٹائم اینڈ سپیس اس سے بندہ نکل جائے, اس کو کچھ پتہ ہی نہیں چلتا. کتنے پیار سے اپنے وقت پہ رات آ جاتی ہے, صبح آ جاتی ہے, بھوک لگ جاتی ہے. مجھے کوئی بتا رہا تھا جو ناسا سے ہو کے آئے, تو انہوں نے کہا کہ جو چاند پہ چلے جاتے ہیں ان کو وقت کا پتہ نہیں چلتا. یہاں سے ان کو بتاتے ہیں کہ اب تم کھانا کھا لو, اب رات ہے, اب سو جاؤ, اب دن ہے, اب کر لو. ان کو نہیں پتہ چلتا. ذرا سوچئے, ذرا چند دن بادل رہیں تو لوگ کہتے ہیں ہائے پتہ نہیں سورج کب نکلے گا. سارا دن اندھیرا ہی اندھیرا ہے اور سب تیر رہے ہیں. جیسے کوئی تیرنے والا پانی میں آ کے تیرتا ہے نا, اسی طرح سورج اور چاند تیر رہے ہیں. کبھی آپ کو موقع ملے نا تو کسی بھی جگہ جا کے ضرور دیکھیے گا. کیا اس کو بولتے ہیں جہاں پہ ستاروں کا سب نظام دکھاتے ہیں, کچھ اس کا ایک خاص نام تھا, میرے ذہن سے نکل گیا. سائنٹیفکلی بہت ساری چیزیں دکھتی ہیں اور آپ دیکھیے کہ آپ دیکھا کریں. اگر ایسی کوئی ڈاکیومنٹری اگر آپ کو مل جاتی ہے جس میں کوئی اور ایسی خراب چیز نہیں ہے, تو دیکھیں, آپ کا دل بند ہوگا. اللہ تعالیٰ کا اتنا قرب محسوس ہوگا کہ آپ کو دل کرے, آپ کا دل تھک تھک کرے گا. اتنی بڑی کائنات میں میں کیا ہوں, میری ہستی کیا ہے, میری اوقات کیا ہے. احساس دلایا کریں اپنے آپ کو. پہاڑوں کے سامنے کبھی جائیں تو کہا کرے, او پہاڑوں تمہارے مقابلے میں میں ہوں کیا. ہزاروں سال کی عمریں ہیں ان پہاڑوں کی, اور ہماری چند سالوں کی عمریں, اس میں بھی ہم جینے نہیں دیتے. اس میں بھی ہمارا حال کیا ہے کہ ہم بڑے بنتے پھرتے ہیں. اتنی بڑی بڑی چیزوں کا ذکر کرنے کے بعد اب اللہ تعالیٰ کہتے ہیں دیکھو یہ چیزیں تو ہیں, اور انسان اب تم بھی اپنی اوقات دیکھ لو, تم کب تک ہو اس دنیا میں. وما جعلنا لبشر من قبلک الخلد, اے نبی, آپ سے پہلے بھی ہم نے کسی انسان کے لیے ہمیشہ کی زندگی تو رکھی ہی نہیں. افائم مت فہم الخالدون, پھر اگر آپ مر گئے تو کیا یہ لوگ ہمیشہ رہیں گے. کوئی بھی ہمیشہ نہیں رہے گا, کیونکہ کل نفس ذائقۃ الموت, ہر جاندار کو موت کا ذائقہ چکھنا ہے. وَنَبْلُوكُمْ بِالشَّرِّ وَالْخَيْرِ فِتْنَةً, اور ہم تو تمہیں اچھے اور برے حالات دونوں طرح سے آزماتے ہیں. وَإِلَيْنَا تُرْجَعُونَ, اور بالآخر تمہیں ہماری ہی طرف لوٹنا ہے. پلٹ کے تو تم نے ہماری طرف آنا ہے. پھر سوچو کیا ہوگا. مشرکین مکہ اللہ کے نبی صلی اللہ علیہ وسلم سے حسد رکھتے تھے, آپ کے راستے کی رکاوٹ تھے, یا ان کو آپ اپنی خواہشات کے راستے میں ایک رکاوٹ دکھتے تھے. جب کوئی اور زور نہ چلتا نا آپ کے بارے میں, کیونکہ ان کی ساری کوششیں बेकार गईं। इस्लाम से लोगों को रोकने की तो एक ख्वाहिश करने लगे जो अक्सर बुज़दिल करते हैं, और वो क्या? नबी सल्लल्लाहु अलैहि वसल्लम की मौत की तमन्ना करने लगे। ख्वाहिशात करते, देखो अब हो जाए तो अच्छा है, चलो अच्छा ये चले ही जाए, दुनिया से चले जाएं ताकि हमारा काम आसान हो जाए। कभी ज़ुबान पे कहते होंगे, कभी दिल में रखते होंगे। अल्लाह ताला कह रहे हैं ये आपकी मौत की बातें करने वाले खुद कितने दिन रहेंगे। जब कुफारे मक्का के जुल्म और सितम से तंग आकर तकरीबन 80 के करीब मुसलमान हिजरत करके हबशा की तरफ चले गए, अब कुरैश मक्का के घरों में कोहराम मच गया। मुश्किल से कोई ऐसा घर था कि जहाँ पे इस हिजरत का असर ना आया हो, कहीं को लड़का, कहीं को लड़की, कहीं कोई घर वाले। अब उन्होंने सोचा कि इन सारी बर्बादियों का सबब अल्लाह के नबी सल्लम है, इनकी वजह से घर बर्बाद हो रहे हैं, इनकी वजह से ये सारे मामलात बिगड़ रहे हैं, चलो अच्छा खुद यही चले जाएं तो सारों को सुकून आ जाएगा। बददुआ करते थे। अस्तग़फिरुल्लाह। अल्लाह ताला कह रहे हैं कि अच्छा ठीक है ये तो चले जाएंगे, लेकिन तुम अपना भी तो बताओ, क्या ये बात कहने वाले खुद नहीं मरेंगे? इससे फिर उन बुत परस्तों के अकीदे की भी तरदीद होती है जो अपने देवताओं और अंबिया और औलिया की जिंदगियों के कायल हैं, जिसकी वजह से उनको हाजत रवा और मुश्किल कुशा समझते हैं। उनका ख्याल इनको मौत नहीं आती, कानी कुल्लु नफ्सिन ज़ाइकतुल मौत, हर एक को मरना है। इसी से फिर खिजर की मौत की भी दलील मिलती है ना, बाज़ लोग कहते हैं नहीं वो ज़िंदा है, अभी भी ज़िंदा है और बाद में भी ज़िंदा होंगे, और नहीं उनको उम्र खिजर का जो नाम दिया जाता है। कहा नहीं, वमा जअलना, हमने नहीं बनाया, ली बशर मिन कब्लिकल खुल्द, आपसे पहले भी किसी को मेशकी की ज़िंदगी नहीं मिली, यानी खिजर अगर आपसे पहले ज़िंदा थे या रहते तो फिर आज होते वो। कहा नहीं कोई नहीं, जो चले गए वो आज ख़त्म हो गए, और आप भी जाएंगे तो फिर क्या ये हमेशा रहेंगे? इससे कितना वाज़े नुक्ता मिलता है कि अल्लाह के नबियों को मौत आती है। आज वो लोग जो ये सोचते हैं कि नबी के लिए मौत का लफ्ज़ बोलना जो है वो नबी की गुस्ताखी करना है या उसकी बेइज्जती करना है, ये बात दुरुस्त नहीं है। क्योंकि अगर नबी की मौत के लफ्ज़ नबी की शान घटती तो अल्लाह सुब्हान व तआला क्यों ये बात यूज़ करते, कभी भी इस्तेमाल ना करते। पीछे से आप देखें अगर इस आयत को जोड़ें तो इवन अगर आप देखिए कुल्लू नफ्सिन, और नफ्स नकरा में आया है, और जैसे एक किस्म जिन्स है ना, हर एक के लिए तलाक है, जानवर परिंदे पौधे फरिश्ते तक हर एक को मौत आनी है, हत्ता के मलकुल मौत को भी मौत आएगी। क़यामत के बाद जब ये अल्लाह ताला के पास आएंगे और कहेंगे कि अल्लाह जो तूने मुझे ज़िम्मेदारी दी थी मैंने निभा दी, मैंने वो काम कर लिया, कोई भी अब दुनिया में नहीं बचा, कहा सब चले गए, हत्ता कि आपको पता है कि जो फरिश्ते अल्लाह ताला के अर्श को उठाए होंगे ना उनको भी मौत आएगी, चंद लम्हे के लिए वो भी अल्लाह के अर्श को कहीं टिकाएंगे और उनको मौत आएगी और फिर दोबारा उठेंगे। जब ये सब काम हो जाएंगे तो मलकुल मौत को कहा जाएगा अब तू अपनी भी जान ले। क्यों? कुल्लु नफ्सिन ज़ाइकतुल मौत, हर नफ्स को मौत का जायका चखना है। इसको सुन के वो चीख मारेंगे क्योंकि उनको मौत की सख्तियाँ पता हैं कि कैसे ये मौत ये मरहले आते हैं और इंसान इस दुनिया से जाता है। यह जायका चखने वाली इस्म फाइल है, ये मुअन्नस में नफ्स की वजह से जायक है, इसका वाहिद जायक होता है, चखने वाला, टेस्ट जिसको हम कहते हैं ना जौक, जायका, तो जायका लफ्ज़ असल में चखने वाला है। हमारे यहाँ तो जायका एक चीज़ को कहते हैं ना टेस्ट, लेकिन इसमें वो शख्स या वो ज़ात जो चखती है, यानी हर जानदार को मौत का मज़ा चखना है। मौत के कितने जायके हैं? दो जायके हैं, एक बड़ा मीठा और एक बड़ा कड़वा। आपने फरमाया कि दुनिया में सबसे अच्छी चीज़ मोमिन की मौत है, उसको अपनी मौत के वक्त में बड़ी लज्जत मिलती है, और बदतरीन जायका मौत का काफिर की मौत का जायका है कि जिसको थोड़ों से मारा जाता है, उसकी रूह जिस्म में छुपती फिरती है कि मुझे ना निकालो, मुझे ना निकालो, लेकिन मौत तो आके रहेगी। वनबलूकुम बिश्शर वल खैरी फितना, और हम तुमको आजमाते हैं खैर से भी और शर से भी, अच्छे हालात से भी और बुरे हालात से भी, कभी नेमते दे के आजमाते हैं, कभी नेमते ले के आजमाते हैं, कभी दुनिया के वसाइल खुले करके तुम पे आजमाइश करते हैं और कभी तंग करके आजमाते हैं, कभी बीमारी दे के आजमाते हैं तो कभी सेहत दे के आजमाते हैं, कभी तुम्हें औलाद दे के आजमाते हैं तो कभी औलाद ना दे के आजमाते हैं, कभी जिंदगी दे के आजमाते हैं तो कभी मौत दे के आजमाते हैं। क्यों? कि देखा जाए कि कौन शुक्र करता है और कौन सब्र करता है। हमारे यहाँ तकलीफ़ों, बीमारियों, दुखों, परेशानियों को तो हम कहते ही आजमाइश। ज़रा किसी को खुशी के मौके पे कह के तो देखिए कि अल्लाह आपको इस आजमाइश में पूरा उतारे, शायद लड़ने पे तैयार हो जाए। मसलन किसी के बेटा हो और आप उसको मुबारक दें और साथ कहें कि अल्लाह ताला आपको इस आजमाइश में पूरा उतारे, तो शायद आप पे कोई फतवा ही दे दें कि आप तो खुश ही नहीं हुए हमारी इस खुशी में। लेकिन देखा जाए तो हर बच्चा एक इम्तिहान का पर्चा है, हर दौलत की चीज़, हर नेमत एक आजमाइश है। करते क्या हो? यही तो बात है सूरत मुल्क में भी, तबारकल्लज़ी बियदिहिल मुल्क वहुवा अला कुल्ली शयइन क़दीर, अल्लज़ी खलक़ल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला, जिसने मौत और हयात बनाई ताकि देखे तुम में से कौन अच्छे अमल करता है। हम सब आजमाइश में, और ये भी ध्यान में रखिए, मुसीबतों, दुखों, परेशानियों की आजमाइश हल्की होती है, इसके बरक्स नेमतों, खुशियों, दौलतमंदी की आजमाइश मुश्किल होती है। दुखों और गमों में सब्र करना आसान होता है, लेकिन नेमतों और खुशियों में सब्र करना बहुत मुश्किल होता है। बड़े बड़े लोग सदमों को सह जाते हैं, खुशियों को नहीं सह पाते, उस वक्त उनके फिर आपे से बाहर हो रहे होते हैं, कभी पहली खुशी के नाम पर, कभी आखिरी खुशी के नाम पर, कभी ससुराल का नाम लेके, कभी मैके का नाम लेके, कभी रिश्तेदारों की खुशी और कभी दोस्तों की खुशी। असल आजमाइश के दिन जो होते हैं, देखिए कि बहुत बड़े बड़ों का ईमान खुल जाता है, या तो खुशी के मौके पे या गम के मौके पे। सबसे ज़्यादा मसलहत पसंदी आती है या खुशियों में या गमियों में। इंसान अपने ऊपर काबू नहीं रख पाता, या दुख और सदमे की वजह से कपड़े फाड़ने लगता है, या खुशियों के मौके पर अपने आप को चादर से बाहर लाने लगता है। हर एक आजमाइश में हम आजमा रहे हैं तुमको, न बलूकुम, पहले भी आप देखिए सूरत बकरा में जो आया था कि वाला न बलू वन्नकुम, और अलबत्ता हम ज़रूर आजमाएंगे तुमको। इससे क्या पता चलता है कि अल्लाह ताला खुद चेक कर रहा होता है, खुद टेस्ट ले रहा होता है, कौन किधर जा रहा है, कौन क्या करने वाला है। ऐसा नहीं कि ये टेस्ट किसी और को दे दिया, तुम देखना ज़रा ये क्या करते हैं। गहरी नज़रें होती हैं अल्लाह ताला की बंदे के ऊपर, क्योंकि बंदा हकीकत में भूल जाता है कि मुझे कोई ज़ात देख रही है। इसीलिए आपने फरमाया ना कि मोमिन का मामला हर हाल में खैर का है, खुशी मिलती है तो शुक्र करता है, शुक्र का बदला जन्नत, गम मिलता है तो सब्र करता है और सब्र का बदला जन्नत। इल्म मिल गया तो भी आजमाइश, जहालत है तो उससे बड़ी आजमाइश, हुसन मिला तो आजमाइश, बदशक्ल हुए तो आजमाइश। और अगर आप यहाँ खैर से दौलत मुराद लें, मालो दौलत, क्योंकि खैर का मतलब दौलत के लिए भी आता है, आगे आप पढ़ेंगे इन्नल इंसाना लिखुब्बिल खैर लशदीद, कि इंसान माल की मोहब्बत में बड़ा शदीद है, तो फिर इससे ख़ास तौर पे खैर से मुराद माल और दौलत और खुशहाली है, और शर से मुराद तंगदस्ती और बदखाली है। अपने आपको चेक किया करें, अंदर कितना ठहराव आया, कि आप रब के फ़ैसलों पर राज़ी रहती हूँ, चेक करती हूँ कि हर वक्त मैं इम्तिहान के कमरे में हूँ। असल देखिए कि दुनिया की तरफ झपट पड़ना ये भी तो बेसब्री है ना। असल में ये दुनिया रास्ता थी, हमने मंजिल बना ली। आपने फरमाया कुन फिद दुनिया का अन्नक गरीब बनो आबिर सबील, इस दुनिया में ऐसे रहो जैसे कोई अजनबी या राह चलता मुसाफिर, ट्रांजिट पैसेंजर। वो तो आके पाँव नहीं पसार लेता, उसको आगे जाना है, वो अपनी गठरी बांध के रखता है कि किसी लम्हे आगे जाना पड़ेगा तो फिर मैं तैयार रहूं। हज़रत इब्ने उमर रज़ी अल्लाह ताला अन्हु की एक रिवायत है कि अल्लाह के नबी ने एक मौके पे मुझे नसीहत की कि अगर तुम्हारी ज़िंदगी में सुबह आ जाए तो शाम का इंतज़ार ना करो, शाम आ जाए तो सुबह का इंतज़ार ना करो, और अपने आप को मुर्दों में शुमार करो। लिखिए ज़रा ये बात अपने पास, کیا میں اپنے آپ کو مردوں میں شمار کر سکتی ہوں؟ ممکن ہی نہیں، ہمارا تو دم گھٹنے لگے، ہمیں تو ایک گھنٹہ کوئی قبرستان میں اکیلے چھوڑا ہے تو ہم تو پتہ نہیں چیخے مار کے وہاں سے آ جائیں۔ آپ دیکھیے کہ ہر انسان امتحان میں نا، اگر اسی ٹیکس کو سامنے رکھیں کہ جب اللہ کے نبی صلی اللہ علیہ وسلم کو تکلیف دی گئی اور آپ کی موت کی تمنائیں کی جاتی تھیں، تو آپ ہر وقت سانسوں میں تھے، مخالفین آپ کی موت کی تمنا کر رہے تھے، آپ کی جان لینا چاہتے تھے، طریقے ان کے ایسے تھے کہ آپ کو اتنا تنگ کیا جائے کہ بس آپ یہ کام چھوڑ دیں۔ لیکن آپ کامیاب ہوئے نا، کیا ان لوگوں کی یہ کوششیں اللہ کے نبی صلی اللہ علیہ وسلم کی جان لے سکی؟ نہیں لے سکی۔ اصل چیز حالات نہیں ہوتے، اصل چیز کسی بھی حال میں بندے کا رد عمل کیا ہے، یہ ہوتا ہے۔ یہ لکھ لیں، آپ کے اوپر حالات کیا آتے ہیں، وہ اولاد کی طرف سے بھی آ سکتے ہیں، وہ گھر والوں کی طرف سے، وہ خاندان، وہ دوست ساتھی، دین دنیا کے سارے معاملات میں حالات تو بدلیں گے۔ تل کل ایام نداولہا بین الناس، یہ دن ہے جو ہم لوگوں میں الٹتے پلٹتے رہتے ہیں۔ اصل بات کیا کہ تم کرتے کیا ہو؟ حالات اچھے تھے تو بندے کا رد عمل کیا تھا، خراب ہو گئے تو کیسا رہا؟ ہمارا حال کیا کہ ہمارے رد عمل بدلتے رہتے ہیں، برے حالات ہوتے ہیں تو کام چھوڑ بیٹھتے ہیں، حال اچھا ہوگا اچھا بھی سوٹیبل کنڈیشنز نہیں ہیں، حالات اچھے ہوں گے تو کام کر لوں گا، اور جب حالات خیر سے اچھے ہونے لگتے ہیں تو پھر تو اور ہی مصروفیات ہو جاتی ہیں، اب کام کی طرف آنے ہی نہیں دیتی، اب تو اور ہی پرابلمز ہے، ابھی تو دنیا میں اور بہت کچھ کرنا ہے۔ کچھ لوگ حالات کے تابع رہتے ہیں اور کچھ حالات کو تابع کر لیتے ہیں۔ ہم نے کیا کرنا ہے؟ حالات کو تابع کرنا ہے، خاص طور پہ جب وہ ہمارے دین کے راستے میں رکاوٹ بنے۔ جو بھی حالات ہیں، میری نماز وقت پہ ہی ہوگی، جو بھی ہوگا مجھے اپنے اس کام سے پیچھے نہیں ہٹنا۔ پھر آپ دیکھیں گے کہ لوگ بھی رکاوٹ نہیں بنیں گے، گھر میں مہمان آ گئے، اب کیا کریں؟ چھوڑ دیں اب دین کو، چھوڑ دیں نماز کو، چھوڑ دیں اپنے کاموں کو؟ نہیں، ٹھیک ہے، ان کی خدمت خاطر کریں، آپ ان کو ٹائم دیں، ان کو وقت دیں، لیکن اب یہ میرا وقت ہے۔ دیکھیے کہ کچھ چیزوں کو ہم نے ایڈمٹ کیا ہوا ہے نا، باتھ روم میں ہر ایک جاتا ہے، کوئی نہیں کہتا گھر میں مہمان آئے ہوئے میں اب باتھ روم میں نہیں جاؤں گی، شاور لیتے ہیں تو سبھی ہی لیتے ہیں نا، بیسک نیڈس کو ہر ایک نے کمٹ کیا ہوا ہے اور مانا ہے اور اس میں کوئی اعتراض نہیں کرتا، یس شور شور۔ لیکن جہاں بات آتی ہے اللہ کی بات کی تو ہم کہتے ہیں نہیں، اب کیا کریں، پہلے سے سوچا ہوتا ہے، چونکہ پہلے سے ہارے ہوتے ہیں نا تو پھر لوگ ہمیں ہرا لیتے ہیں، ہمیں تو اور کسی کی کیا ضرورت ہے، ہم تو موڈ کے بھی غلام ہیں، آج موڈ ہی نہیں ہے، کبھی خالی پیٹ ہوتا ہے تو ہمارا دل نہیں لگتا کام میں، کبھی پیٹ بہت بھر جاتا ہے تو دل نہیں کرتا، کبھی ڈپریشن میں چلے گئے تو نہیں دل چاہ رہا، کبھی خوش بہت ہیں تو بہت خوش ہیں تو اس لیے نہیں کر سکتے۔ وہ ایک پوئم بھی ہے، کبھی موقع ملا تو آپ کو سناؤں گی، یعنی اس میں یہی ہے کہ سمندر میں جائیں تو طوفان کا ڈر ہے، اونٹ پہ بیٹھیں تو کوہان کا ڈر ہے۔ یعنی ہم ہر وقت کچھ نہ کچھ تاویلات اور کچھ نہ کچھ عذر بہانے رکھتے ہیں، جس کی وجہ سے ایسے لگتا ہے کہ ہم کچھ کر نہیں سکتے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، خود کو لوگوں کے رویوں کے تابع نہ کرو کہ وہ اچھا کریں گے تو میں اچھا کروں گا، نہیں، تم اچھے ہو تو تم اچھے بن جاؤ۔ اب دیکھیے کہ کوئی ڈرائیونگ کرتا ہوا اگر اپنی سیٹ پہ کسی دوسرے کو بٹھا دے تو کیا ہوگا؟ تباہی ہے نا۔ اس لیے اپنا ایک کردار بنائیے، آپ کی شخصیت کا ایک ایسا مضبوط رخ ہونا چاہیے، وہ نہ بدلے حالات جیسے بھی جائیں۔ اللہ تعالیٰ نے ہمیں اختیار دیا ہے، ہم اس کا استعمال کریں گے تو انشاءاللہ تعالیٰ اللہ تعالیٰ ہمیں کامیاب کریں گے۔ اور بعض لوگ تو اپنی ساری ناکامیوں کی وجہ اپنے گھر والوں کو قرار دیں گے، بلیمنگ، کبھی بچے، کبھی سسرال، کبھی گھر، اور اکثر کہہ دیتے ہیں کیا کریں، ہمارے حالات بڑے مشکل ہیں۔ نہیں، زندگی ایک ہی ملی ہے، دوبارہ نہیں ملے گی، وہ ملے گی لیکن اس میں چوائس نہیں ہوگی، اس لیے کبھی لوگوں کے لیے تر نوالا نہ بنے، لوگوں کے ہاتھوں میں بے وقوف نہ بنے، وہ آپ کو مجبور کر دیں اللہ کے ناراض کرنے کے کاموں پہ کہ آپ ان کے کہنے پہ غلط کام کر لیں، ایسا نہ کریں۔ ٹھیک ہے، سنیں، ماحول حالات دیکھیں، جیسے اب دیکھیے اسپنج ہوتا ہے نا، वो हर चीज़ को अपने अंदर जज्ब करता है, लेकिन आखिर में सफाई का काम कराते हैं ना, मुझसे सफाई कर देता है। आप भी अपने हालात को अपने अंदर जज्ब करें, फिर अमेंडमेंट करें, फिर सोचें मैंने कैसे इस काम को करना है। अपने आप को इतना क्रिस्टल क्लियर ग्लास बना लेना कि एक हल्का सा धब्बा भी आपकी ज़ात के ऊपर आपको बर्दाश्त ना हो। नब्लूकुम बिश्शर्रि वल खैरि फितना, अच्छे और बुरे हालात को एक्सेप्ट करना पड़ेगा। इसी दुनिया में जीना है, यहीं काम करना है, कुछ और नया नहीं मिलेगा। हज़रत सलमान का पढ़ेंगे आप कॉल सूरत नमल की आयत 40 में आएगा, वो उनको अल्लाह ने इतनी बड़ी नेमतें दी थी। इंशाल्लाह असल नेमतों का जिक्र उन नबियों के ज़िमन में हम देखेंगे कि क्या कहते थे, लिया ब्लुआ नी अशकुरु औ अकफुर, मेरा रब मुझे आजमा रहा है कि मैं शुक्र करता हूँ या नाशुक्री करता हूँ। हम नेमतों को फॉर ग्रांटेड लेते हैं। पर्चा इम्तिहान का मिले तो कहते हैं छोटे से छोटा हो, ज़रा असाइनमेंट लंबा हो तो हम परेशान होते हैं, लेकिन आखरत का पर्चा इम्तिहान खुद ही लंबा करते रहते हैं। जितनी नेमतें यहाँ ज़्यादा होंगी उतना हिसाब लंबा होगा ना, तो उतना वहाँ इम्तिहान का पर्चा लंबा होगा, ज़्यादा देर लाइनों में लगना पड़ेगा। खुश वही रहेगा जो हर हाल में खुश है। हालात नहीं बदलेंगे, आप अपने आप को बदलें। और खुशकिस्मत है वो इंसान जिसको अपनी गलतियाँ देखने का मौका मिल जाए, और अपनी गलतियों पे नज़र उसी की होती है जिसको अल्लाह की तरफ वापस पलटना याद रहता है। वही ना तुरजाउन, आना तो हमारी तरफ है ना, कुछ भी कर लो आओगे तो हमारे पास। जिस तरह हम शरीयत के फ़ैसलों को माने हुए हैं ना, इसी तरह तकदीर के फ़ैसलों को भी मानना पड़ेगा। जो रब ने चाहा वही करेंगे तो चैन मिलेगा, वही करेंगे तभी सुकून मिलेगा। अब ये सारी बातों को अगर जहन में रखते हुए एक दफ़ा तिलावत सुने यहाँ तक और चेक करें कि क्या मैं अपनी ज़िंदगी को एक आजमाइश समझती हूँ या बस वक्त गुजारी हो रही है।
أَوَلَمْ يَرَ الَّذِينَ كَفَرُوا أَنَّ السَّمَاوَاتِ وَالْأَرْضَ كَانَتَا رَتْقًا فَفَتَقْنَاهُمَا وَجَعَلْنَا مِنَ الْمَاءِ كُلَّ شَيْءٍ حَيٍّ أَفَلَا يُؤْمِنُونَ وَجَعَلْنَا فِي الْأَرْضِ رَوَاسِيَ أَن تَمِيدَ بِهِمْ وَجَعَلْنَا فِيهَا فِجَاجًا سُبُلًا لَعَلَّهُمْ يَهْتَدُونَ وَجَعَلْنَا السَّمَاءَ سَقْفًا مَحْفُوظًا وَهُمْ عَنْ آيَاتِهَا مُعْرِضُونَ وَهُوَ الَّذِي خَلَقَ اللَّيْلَ وَالنَّهَارَ وَالشَّمْسَ وَالْقَمَرَ كُلٌّ فِي فَلَكٍ يَسْبَحُونَ وَمَا جَعَلْنَا لِبَشَرٍ مِنْ قَبْلِكَ الْخُلْدَ أَفَإِنْ مِتَّ فَهُمُ الْخَالِدُونَ كُلُّ نَفْسٍ ذَائِقَةُ الْمَوْتِ وَنَبْلُوكُمْ بِالشَّرِّ وَالْخَيْرِ فِتْنَةً وَإِلَيْنَا تُرْجَعُونَ